भूटानी शरणार्थीको कथा व्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अङ्क शरणार्थी शिविरमै बसेर पनि शरणार्थीको दर्जा नपाएका भूटानीहरूको फरक फरक समूह फरक फरक रूपमा आन्दोलनमा उत्रिएको सन्दर्भमा केन्द्रित छ। दर्ताको मागसहित शरणार्थीका विभिन्न समूह आन्दोलनमा छन्। यस्तै मध्ये महिलाहरूको एउटा समूह अनसनमै उत्रिएको छ।
सहमति उहाँहरूले गर्ने होइन, तर त्यसको कार्यान्वयन नगरिदिने 3,749 जना रिफ्युजीको चाहिँ कार्यान्वयन हुन्छ। यो अब रात पाउँछन् भनेर एउटा चाहिँ एक वर्ष अगाडि लगभग गरेको आन्दोलनले, तर एउटा क्याटेगोरी जुन टिए भनिन्थ्यो त्यो टिएलाई मात्रै चाहिँ परिचय पत्र र रात वितरण गरेको कारणले अहिलेसम्म त्यो कामलाई कार्यान्वयन उहाँहरूले गर्नुभएको छैन।
शरणार्थी शिविरमा मात्रै होइन, दर्ताको पहल गर्न भन्दै शरणार्थीको अर्को समूहले काठमाडौँका विभिन्न निकायको ध्यान आकर्षण गरिरहेको छ। आफ्ना मागहरू सम्बन्धित निकायलाई सम्झाउन लागि परेको शरणार्थी प्रतिनिधिहरूसँग पनि कुराकानी गर्छौ।
ती महिला दिदी बहिनीहरूले जसरी यो चाहिँ माग पूरा हुनुपर्छ र जो हामी राजधानी आएका छौँ यस विषयलाई लिएर यसलाई पनि एउटा राहत मिलोस् भनेर यो उनीहरूले प्याकेजमा त्यो कुराहरू गरेको हुन् र यसमा हाम्रो चाहिँ लाग्छ कि उनीहरूले हामीलाई साह्रै सहयोग गरिराख्नु भएको छ यस विषयले पनि।
आफ्ना एउटै खाले समस्या समाधानमा एक हुन नसक्नुको कारणबारे शरणार्थीका कुरा पनि सुन्छौ। यी सामग्री भन्दा पहिले शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
पहिचान र सहायताको माग सहित 4 दिनदेखि आमरण अनसनमा बसेका भूटानी महिलाको स्वास्थ्य अवस्था नाजुक बनेको छ। शरणार्थीको रूपमा दर्ताको माग राख्दै राहत वञ्चित शरणार्थी महिला समूहकी संयोजक दुर्गादेवी विष्टको नेतृत्वमा 15 जना शरणार्थी महिला मंगलबारदेखि आमरण अनसन बसेका छन्। बेलडाङ्गी 2 शरणार्थी शिविरमा अनसनमा बसेका मध्ये इन्द्रकला भण्डारी, चन्द्रमाया खड्का, इन्दिरा भट्टराई र तुलसा ढकाल बिरामी परेका छन्। अनसनमा बस्ने रेणुका मगर हिजो केही बेर बेहोश हुनुभयो। उहाँलाई शरणार्थी शिविरकै स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ। झापा र मोरङका 6 शरणार्थी शिविरमा 3,749 जनाले शरणार्थीको मान्यता पाएका छैनन्। यसले गर्दा उनीहरू सहायता संस्थाबाट पाउने सहयोगबाट वञ्चित हुँदा समस्यामा परेका छन्। यसैबीच शरणार्थी शिविर व्यवस्थापन समिति बेलडाङ्गीले विज्ञप्ति निकालेर समस्या समाधानमा ध्यान दिन नेपाल सरकार र शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको ध्यान आकर्षण गरेको छ। शरणार्थी शिविरमै बसेर पनि शरणार्थीको दर्जा नपाएका भूटानीहरूको आन्दोलनका बारेमा हामी केही बेरमा चर्चा गर्नेछौं। शरणार्थी शिविरका र स्थानीय विद्यालयका विद्यार्थीबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि बेलडाङ्गी 2 शरणार्थी शिविरको पञ्चवती माध्यमिक विद्यालयले जितेको छ। बेलडाङ्गी 3 शरणार्थी शिविरमा अस्ति सोमबार भएको प्रतियोगिताको उपविजेता बेलडाङ्गी 2 शरणार्थी शिविरको त्रिरत्न माध्यमिक विद्यालय भएको छ। बेलडाङ्गी 3 शरणार्थी शिविरको मेरीगोल्ड एकाडेमीले गरेको प्रतियोगितामा शरणार्थी शिविरका 6 र स्थानीय गरी 8 टीम सहभागी थिए। अमेरिकाको जर्जियामा पुनर्वास भएका किराँत धर्मावलम्बी भूटानी शरणार्थीले किराँत धर्मका महागुरू फाल्गुनन्दको जन्म जयन्ती मनाएका छन्। अस्ति आइतबार कार्यक्रम गरी उनीहरूले फाल्गुनन्दको 127 जन्म जयन्ती मनाएका हुन्। जर्जियाको मेलम पार्कमा भेला भएर पूजासहित 108 दीप बालेका भूटानी राम गुरूङले जानकारी दिनुभयो। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटानमा 5 महिना अघि भएको स्थानीय सरकारको चुनावका बेला बाँकी रहेका क्षेत्रको चुनाव डिसेम्बर 26 हुने भएको छ। भूटानमा गएको जून 27 स्थानीय सरकारको चुनाव भएको थियो। त्यतिखेर बाँकी रहेका विभिन्न 371 पदका लागि चुनाव हुन लागेको भूटानी अनलाइनहरूले छापेका छन्। तर अहिलेसम्म 53 पदका लागि उम्मेद्वार पुगेको छैन। तलब एकदमै कम्ती भएका कारण थोसोक्पा पदका लागि उम्मेद्वारी दिन नचाहने गरेको निर्वाचन आयोगका प्रमुख कुन्जाङ वाङदीले बताउनु भएको छ। उम्मेद्वारी दर्ताका लागि यही नोभेम्बर 28 समय तोकिएको छ भने नोभेम्बर 29 डिसेम्बर 24 प्रचार प्रसार अभियानको समय छुट्याइएको छ। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अङ्कमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि शरणार्थी शिविरमै बसेर पनि शरणार्थीको दर्जा नपाएका भूटानीहरूलाई परेको समस्याका सन्दर्भमा चर्चा गरौं। शरणार्थी जीवनबाट आजित भएका भूटानीहरू कोही पनि शरणार्थी बन्न नपरोस् भन्दै कामना गरिरहेका छन्। तर तिनै शरणार्थी शिविरहरूमा दर्ता नहुँदा पहिचान र सहायता नपाएर हैरान परेकाहरू गएको मंगलबार आमरण अनसनमै उत्रिए। तर गएको जनवरी 10 तीन दिनसम्म राहत वञ्चित पीड़ित शरणार्थी समूहका प्रतिनिधि र यसपटक अनसनमा बसेका भूटानीहरूको संगठन फरक फरक छ। स्रोतका अनुसार आन्दोलनमा रहेका यी दुई पक्षबीच कुनै सरसल्लाह समेत भएको छैन। एउटै समस्यामा रहेकाहरूको समस्या समाधानमा पनि फरक फरक संगठनले गरेको आन्दोलनको प्रभावकारिता निश्चय नै कमजोर हुन्छ। यो बहस यही छोडेर यतिखेर भने आन्दोलनमा उत्रिएका राहत वञ्चित शरणार्थी महिला समूहका सदस्यहरूका कुरा सुनाउन आइपुग्नु भएको छ साथी गोपाल गर्तौला।
अहिले म बेलडाङ्गी दुई शरणार्थी शिविर व्यवस्थापन समितिको कार्यालय अगाडिपट्टि आइपुगेको छु। यहाँ त्रिपाल टाँगेर शरणार्थी महिलाहरू आमरण अनसनमा बस्नु भएको छ। त्रिपालभित्र लुगा ओढेर सुतिरहनु भएको छ। कतिपय अस्वस्थ समेत हुन थाल्नु भएको छ। यहाँ एकजना शरणार्थी महिला, यहाँको शुभ नाम?
तुलासा ढकाल, बेलडाङ्गी 3E258।
तपाईँ सहायता र परिचयबाट वञ्चित हो अहिलेसम्म?
हजुर, सहायताबाट पनि वञ्चित, परिचय पत्र पनि पाएको छैन अहिले। हामी त्यस्ता महिलाहरू धेरै छौँ, हामी त्यस्तो संख्या धेरै छौँ, त्यस्तो पीड़ितहरू। अनि
तपाईँ आफ्नो कुरा गर्दा तपाईँ के कारणले परिचय र सहायताबाट वञ्चित हुनुभयो अहिलेसम्म, तपाईँलाई केही थाहा छ?
त्यस्तो त अब पहिला हामी परिचय पत्र चाहिँ खिचेको छ, तर पहिला रेजिस्टर नभएकोले गर्दाखेरि परिचय पत्र अहिलेसम्म पाएको छैन। त्यस्ता पीड़ितहरू धेरै छन्, त्यसैको लागि हामी अहिले अनसनमा बसेका छौँ।
तपाईँको परिवारमा को को हुनुहुन्छ?
हामी सबै 9 छौँ हाम्रो परिवारमा, तर 9 पाएको छैन। अरू हुनेहरूको सबै परिवार गइसक्यो हाम्रो।
कसरी गुजारा गर्दै हुनुहुन्थ्यो त अहिलेसम्म?
अब दुःख सुख बनिबुत यता गाउँतिर कतै काम गरेर यसो उसो गरेर खाँदैछौँ अहिलेसम्म।
परिचय र सहायताको लागि तपाईँहरूले यो त धेरै चरण पछाडि आमरण अनसनमा बस्नु भएको छ। यसअघि पनि त आन्दोलनहरू भएका थिए, के कस्तो भएको थियो यस अगाडि चाहिँ?
यस अगाडि पनि पहिला परार पनि यसरी बसेको हो, तर त्यस्तो गर्दा पनि नभएर चाहिँ हामी लास्टमा अहिले चाहिँ आमरण अनसन बस्ने बाध्यता भएर हामी अहिलेसम्म केही नहुँदा चाहिँ हामी बाध्यतालाई यहाँसम्म निस्किनु पर्यो।
अर्को एकजना शरणार्थी महिला, यहाँको शुभ नाम?
मेरो इरामाया खत्री हो, D2H24 हो।
तपाईँ के कारणले सहायता र पहिचानबाट वञ्चित हुनुभयो, केही थाहा छ यहाँलाई?
हुन त हाम्रो पहिले अब फोटो खिच्न छुट्यो होइन, फोटो खिच्न छुट्दा पहिले हामीलाई सुनिनु फोटो खिच्न, पछि फोटो खिच्न हामी पाएको थियौँ। हामीहरू कमाउनु भएको नानीहरू स्कुल पढ्दै आएको थिएँ, पछि सुन्दा चाहिँ हामीहरू आउँदाखेरि बाटोमा गाडी बन्द भएर हामी बस्नु पर्यो होइन, अनि त्यसमा पछि हामीहरू आयौँ, हामीलाई आइसक्यो त फोटो खिचिसकेको रहेछ, त्यही कारणले हामीहरू छुटेको आयौँ।
कतिजनाको जान परिवार तपाईँको?
हामी 5 परिवारमा छोरीको जस्तै फोटो पायो होइन, अनि राशिन पायो, हामी 4 केही दिन छैन अहिले, अनि हामी त्यही क्याम्पभित्रै यसो हाजिरा हेरेर गएर खाइरहेको छ हामीहरू। अनि नानीहरू त हिल परिरहेको छ, नानीहरूको लुगाहरू हिलले केही दिएको छैन, अनि नानीहरूको समस्या पनि हामीले अब हाजिरा गरेर लुगाफाटो किनेर दिइरहेको छौँ, अनि निकै समस्या छ हाम्रो पनि।
एकजना शरणार्थी महिला जो दृष्टिविहीन हुनुहुन्छ, उहाँ पनि आमरण अनसनमा बस्नु भएको छ, यहाँको शुभ नाम?
मेरो नाम निर्मला खड्का हो, बेलडाङ्गी 3D2H100।
तपाईँ के कारणले पहिचान र सहायताबाट वञ्चित हुनुभयो?
फोटो नभएको कारण, यहाँको परिचय पत्र राहत नभएको कारणले गर्दाखेरि यहाँनिर आमरण अनसनमा पनि सहभागी भएको छु।
फोटो खिच्ने बेलामा शिविरमा हुनुहुन्न थियो कि?
म चाहिँ नन इन्ट्री हो है, त्यसले गर्दाखेरि चाहिँ यहाँ म 2007 बिएचयू गरेको थिएँ, तर त्यसखेर म चाहिँ यहाँ थिइनँ होइन, म त्यसखेर पढाइको सिलसिलामा काठमाडौँ गएको थिएँ, त्यस कारणले मेरो फोटो चाहिँ छुटेको थियो।
परिवारमा को को हुनुहुन्छ?
परिवारमा अहिले खासै भन्नुभएको चाहिँ म, मेरो श्रीमान र बच्चा मात्रै छौँ।
तिनैजनाको सहायता छैन?
होइन, मेरो मात्रै छैन, नानीको र बाबाको छ।
अनि तपाईँ कसरी गुजारा गर्दै हुनुहुन्छ? तपाईँ त दृष्टिविहीन पनि हुनुहुँदो रहेछ।
हामी त त्यति खासै छैन सर, हाम्रो त 2 देखिँदैन, नानी र बाबाको मात्रै छ, अनि साह्रै गाह्रो छ हामीलाई अहिले चाहिँ जिउन नै, त्यो 2 राशिनले हामीलाई पालिन गाह्रो परिरहेछ।
काखमा बच्चा बोकेर बस्नुभएको एकजना शरणार्थी महिला, यहाँको शुभ नाम?
इन्द्र कला भण्डारी।
तपाईँको सेक्टर छाप्रो नम्बर कति हो?
B2H3।
तपाईँलाई बोल्न पनि गाह्रो भइरहेको छ म बुझिरहेको छु, तपाईँ के कारणले पहिचान र सहायताबाट वञ्चित हुनुभयो?
म मिस मेरिस हो, मेरो बिहे गरेको 4 भयो, मेरो सासू ससुरा जम्मै गइसके, मेरो हस्बेन्डको हातले काम गर्नु हुँदैन, म धेरै पीडित छु, अनि उहाँ मेरो अस्ट्रेलियामा सासू ससुरानी बिमारी हुनुहुन्छ, उहाँबाट छिटो आऊ, मलाई भेट्न आऊ भन्नुहुन्छ। यहाँ मेरो फोटो नभएको कारणले तेरो फोटो खिच्नुपर्छ अनि मात्रै प्रोसेस अगाडि बढ्छ भन्दै भन्छ आइम अफिसमा।
तपाईँको परिवारमा को को हुनुहुन्छ?
नानी र हस्बेन्ड, म 3 छु, म अरू सबै गइसक्नु भयो।
अहिलेसम्म कसरी गुजारा गर्नुभयो यहाँहरूले?
दाको बाँड्दै त्यस्तै उस्तै गर्दै गुजारा गरिरहेको छु, त्यस्तै अरू गर्दै दिनहरू गुजाइरहेको छु।
अब के यो आन्दोलन अब कसरी अगाडि बढाउने विचार गर्नुभएको छ?
हाम्रो माग पुरा नहुन्जेलसम्म यतिकै बरु मर्नु पर्यो नि, यहीँ मर्नेछौँ।
अनसन स्थलमा 81 एकजना शरणार्थी महिला जो आन्दोलनरत हुनुहुन्थ्यो, अनसनमा बसिरहनु भएको शरणार्थी महिला बेहोस हुनुभयो। अहिले चाहिँ शरणार्थीको स्वास्थ्य सहायतामा संलग्न एसियाली चिकित्सक संगठन आमडाका एकजना स्वास्थ्य कर्मी पनि यहाँ आउनुभएको छ। यहाँको शुभनाम?
मेरो नाम धनबहादुर अधिकारी।
अहिले एकजना शरणार्थी महिला बेहोस हुनुभयो, यहाँ मेरै अगाडि हुनुहुन्छ, उहाँको के रहेछ स्थिति?
उहाँको स्थिति अलिक नाजुक छ र उहाँको प्रेसर पनि अलिकति कमै भएर अनि उहाँलाई चाहिँ एकदम भुँडी पोलेर अलिक फ्यात्र फ्यात्र हुनुहुन्छ।
के नाम रे उहाँको?
उहाँको नाम चाहिँ रेणुका मगर। र कसैलाई चाहिँ एकदम बढी टाउको दुख्ने, कसैलाई भुँडी दुख्ने, अनि कसैको बिपी नि अलि हाई, ब्लड प्रेसर हाई, अनि कसैको लो हुने।
शिविर व्यवस्थापन समितिको कार्यालय नजिकै अनसन बसिरहनु भएको शरणार्थी महिला समूहको अर्को एकजना सदस्य।
मेरो नाम इन्दिरा भट्टराई, सेक्टर D139।
तपाईँ के कारणले सहायता र पहिचानबाट वञ्चित हुनुभयो?
मेरो जी अब हामी पहिलादेखि नै नन रेजिस्टर नै थियौँ, भुटानदेखि आएर धेरै सङ्घर्ष गरेर बाहिर बस्यौँ। त्यसपछि पनि अब आमा बुवाको जेबिटी बस्दाखेरि रासिन उठ्यो, त्यतिखेर म अब आर्थिक कमजोरीले गर्दा घर बाहिरिएको थियो। बाहिरिँदाखेरि अब त्यतिखेर आउन सकिनँ, कोसी भत्केको कारणले एक्लै थिएँ, आउन सकिनँ। त्यो कारणले गर्दा मेरो बुवा आमाको दर्ता भयो, तर मेरो आजसम्म दर्ता पनि भएको छैन, तर फोटो खिचेको छ, मैले फोटो पनि पाएको छुइनँ।
आफ्नो कसरी गुजारा चलाउँदै हुनुहुन्छ त? सहायता पनि छैन रहेछ यहाँ।
अहिले त बाबुआमाकै काखमा छु म, जे जसो भए पनि गुजारा चलिरहेको छु। अब दिनदिनै बाबुआमादेखि टाढिनु नि पर्ने हुन्छ, छोरी मान्छे हो एक दिन। अब
तपाईँ शिविर बाहिर बसेको कुरा गर्नुभयो, बाहिर के काम गरेर बस्नुभएको थियो?
हजुर, स्कुल त मैले शिविरभित्र क्याम्पमै पढेँ, त्यसकै आधारमा अब बाहिर यसो कमाउने, त्यही त हो हाम्रो अब शान्तिनो स्कुलमै काम गर्थेँ म पोखरामा।
अब चाहिँ यो आन्दोलनको भविष्य के हुन्छ? अब
जति पनि हाम्रो माग छ यो पुरा नहुन्जेलसम्म हामी अनसन तोड्दैनौँ भन्ने प्रतिबद्धता गरेर हामी यहाँ बसिरहेको छ, हामी तोड्दैनौँ।
पहिचान र सहायताको लागि आमरण अनसनमा बस्नुभएका शरणार्थी महिलाहरूको नेतृत्व गरिरहनु भएको छ दुर्गादेवी विष्ट, उहाँ यो समूहको संयोजक समेत हुनुहुन्छ। शरणार्थी शिविरमा यो कतिको ठुलो समस्या हो?
एउटा पहिचान नहुनु होइन, शरणार्थीले एउटा पाउनु पर्ने अधिकार नपाउनु भनेको सबैभन्दा ठुलो जटिल समस्या यही हो।
तपाईँ आफ्नै कुरा गर्दा, तपाईँ के कारणले सहायता र पहिचानबाट वञ्चित हुनुभयो अहिलेसम्म?
म जतिखेर फोटो खिच्ने टाइममा यहीँ थिएँ होइन, र त्योभन्दा धेरै अगाडिदेखि यहाँ बसेको मेरो अवस्था हो। मैले धेरैचोटि अपिल गरेँ, धेरै सङ्घ संस्थाहरूमा म धाएँ गएँ होइन, त्यो कुनै पनि उहाँहरूले चाहिँ त्यसको सुनवाई नगरिदिएको कारणले, र पछि मैले बाहिरकोसँग बिहे गरेको थिएँ होइन, दमक 13 चाहिँ ख्याम्स्याकोटीसँग बिहे गरेको थिएँ। त्यहाँ पनि एउटा शरणार्थी भनेर दाइजो नभएको कारण होइन, हेला गरेको कारणले चाहिँ मैले 13 दिनको बालखा बच्चा सुक्केरी अपरेसन गरेको सुक्केरी चाहिँ मलाई घरबाट निकालेर चाहिँ म यहाँ आएर बस्न फेरि बाध्य भएको थिएँ।
यही आन्दोलनकै कुरा गर्दा, आन्दोलन किन यसरी विभिन्न चरण विभिन्न पटक हुने गरेको छ?
सहमति उहाँहरूले गर्ने होइन, तर त्यसको कार्यान्वयन नगरिदिने, किनभने टोटल 3,749 रिफ्युजीको चाहिँ कार्यान्वयन हुन्छ। यो अब रात पाउँछन् भनेर एउटा चाहिँ 1 वर्ष अगाडि लगभग गरेको आन्दोलनले त्यो बाहिर मिडियामा आइसकेको कुरा हो, तर एउटा क्याटेगोरी जुन टिए भनिन्थ्यो त्यो टिएलाई मात्रै चाहिँ परिचय पत्र र रात वितरण गरेको कारणले, अरू सबै क्याटेगोरी हिसाबले चाहिँ उहाँहरूले छुट्याइदिएको कारणले अहिलेसम्म त्यो कामलाई कार्यान्वयन उहाँहरूले गर्नुभएको छैन, विभिन्न सङ्घ संस्था र नेपाल सरकारले।
जस्तो तपाईँ शिविर व्यवस्थापन समितिको कार्यालय अगाडि अनसनमा बस्नु भएको छ, सहायता संस्थाका अधिकारीहरू समेत नजिकैको कार्यालयमा बस्छन् तपाईँ जहाँ अनसन बस्नु भएको छ, उहाँहरूको के छ तपाईँहरू प्रतिको दृष्टिकोण के बुझ्नु भएको छ?
उहाँहरू हिजो लगभग एकचोटि सिडिओ साहब आउनु भएको थियो होइन, सिडिओ साहब आएर चाहिँ हामीलाई तिमीहरूले एउटा यो प्रक्रिया ढङ्गले गऱ्यौ न भन्नुभयो होइन, हामीले जहाँ जहाँ एउटा ज्ञापन पत्र बुझाउनु पर्ने थियो त्यो सबै टोटल बुझाइसकेर सिडिओ कार्यालयमा हामीले फ्याक्स गरिदिएको थियौँ होइन, ज्ञापन पत्र लिएर गयौँ न हामीले फ्याक्स गऱ्यौँ, 2-2 पटकसम्म फ्याक्स गरेको थियौँ। उहाँहरूले चाहिँ यो प्रक्रिया पुरा भएन, तिमीहरूको यो चाहिँ माग हामी सुनवाई गरिदिउँ, हामी कुनै पनि निकाय चाहिँ जिम्मेवार छैनौँ भनेर भन्नुभयो। त्यसको चाहिँ हामी एकदमै प्रतिकार गर्छौँ, विरोध गर्छौँ, किनभने हामीले जहाँ जहाँ पठाउनु पर्ने थियो हामीले पठाइसकेको, हामीले प्रक्रिया ढङ्ग पुरा पुर्याएर चाहिँ गरेको कामलाई चाहिँ उहाँहरूले चाहिँ एउटा फ्याक्स आइपुगेन भनेर चाहिँ हामीलाई होइन एकदम झुटा आरोप लाउनु भयो। हामीले फ्याक्स गरेको हेर्नु नहेर्नु, यदि उहाँको गल्ती हो हेर्नु नहेर्नु, उहाँको गल्ती हो हाम्रो गल्ती होइन।
अब के यो आन्दोलन कहिलेसम्म र कसरी अगाडि बढ्छ?
यो आन्दोलन जहिलेसम्म यो पीडितहरूले परिचय पत्र सहितको रात पाउँदैनन् तैलेसम्म अगाडि बढ्छ, यो आन्दोलन रोकिने छैन। हामी भोकै मर्न तयार छौँ होइन, जुन परिचय पत्र खिचेको जुन एसएलएम शिखर छ होइन त्यसको चाहिँ चाँडो भन्दा चाँडो पहिचान सहितको रात त्यो फर्स्ट हाम्रो माग हो। दोस्रो जुन परिचय पत्र खिच्न छुटेका जति पनि शरणार्थीहरू छन् त्यो चाहिँ चाँडो भन्दा चाँडो तिनीहरूको परिचय पत्र खिचेर त्यो पूरा गरिदियोस्, त्यसलाई पनि पहिचान सहितको रात दियोस्। र हाम्रो अर्को माग एउटा बाहिर र भित्रको बिहे गर्ने जुन छ मिश्रित विवाह, त्यसको चाँडो भन्दा चाँडो समस्या समाधान होस् र बाल बच्चाको भविष्य सुनिश्चित होस् भन्ने हाम्रो भनाइ।
10 महिना अघि राहत वञ्चित पीड़ित शरणार्थी समूहका प्रतिनिधिसँग सरकारवाला निकायका प्रतिनिधिहरूले माग पूरा गर्न पहल गर्ने वाचा गर्दै अनशन तोडाएका थिए। अहिलेसम्म त्यो वाचा पूरा भएन। त्यतिखेर आन्दोलन गरेको राहत वञ्चित पीड़ित शरणार्थी समूहलाई व्यवस्थित गर्दै गठन गरिएको शरणापेक्षी शरणार्थी समन्वय समितिका संयोजक किशोर कुमार भण्डारी सहितको टोली हिजो आज काठमाण्डुमा रहेका सरकारवाला निकायमा आफ्ना मागहरू पूरा गर्न दबाव दिँदै हिँडेको छ। शरणार्थीको मा दर्ता नभएका 3,749 जना भूटानीका लागि शरणार्थी शिविरमा आमरण अनशनसँगै काठमाण्डुमा दबाव र भेटघाट भइरहेको छ। एउटै समस्याका लागि फरक फरक संगठनहरू फरक फरक रूपमा आन्दोलित हुनुको कारण के हो भनेर साथी श्रीधर पौडेलले भण्डारीलाई सोध्नु भएको छ।
यो कुरो अति सान्दर्भिक नै हो र भएको समसामयिक घटनामा आधारित नै हो। वास्तवमा हामी जो शरणार्थी जुन समस्याभित्र परेका छौँ र जुन विषयले हामी यहाँ आएका छौँ र त्यहाँ जो अहिले भइरहेको कुरा जे भइराखेको छ अहिले अनसनहरू पनि त्यो पनि हाम्रै समस्याभित्र परेका र तिनै पीडितहरू नै हुन् जो हाम्रो 3,749 भित्रकै ती महिला दिदीबहिनीहरूले जसरी यो चाहिँ माग पूरा हुनुपर्छ र जो हामी राजधानी आएका छौँ यस विषयलाई लिएर यसलाई पनि एउटा राहत मिलोस् भनेर यो उनीहरूले प्याकेजमै त्यो कुराहरू गरेको हुन् र यसमा हाम्रो चाहिँ लाग्छ कि उनीहरूले हामीलाई साह्रै सहयोग गरिराख्नु भएको छ यस विषयले पनि।
जस्तै एउटै समस्यामा फरक फरक संगठनहरू फरक फरक तरिकाले लाग्दाखेरि आन्दोलनको प्रभाव अलिकति कम हुन्छ कि यस्तो लाग्दैन तपाईँलाई?
विगतमा हामीले सामूहिक रूपमा सबै महिला पुरुष लिएर नै गरेका थियौँ। अहिले जसरी बेलडाङ्गीमा जसरी महिलाहरूले गर्नुभएको छ, महिलाको प्रतिनिधित्व जसरी एक महिलाले गरेर अगाडि बढाइराख्नु भएको छ, महिलाको लागि पनि ठुलो आवश्यकता छ, उनीहरू बोल्नुपर्छ र महिला पनि यस विषयमा अगाडि बढ्नुपर्छ र पुरुषले मात्रै गरेर हुँदैन र महिलाले पनि यस कुरा आवाज उठाएर अगाडि बढ्ने हिसाबमा उहाँहरूले लाग्नु भएको, यसमा हामीले अनर्थ लिएका छैनौँ।
शरणार्थी समाजमा एउटा चाहिँ पहिलादेखि के देखिन्छ भने नेता बन्ने चाहना चाहिँ प्रबल भएको जस्तो नि यस्तो विश्लेषण गर्छन् मान्छेहरू। यो कुरा चाहिँ शरणार्थी आबद्ध दर्जनौ जुन संघ संगठनहरू छन् तिनीहरूले पनि पुष्टि गरेका छन्। दर्ताबिन 3,749 जना जति भनिन्छ हामी, ती शरणार्थीलाई नेतृत्व गर्ने भन्दै फेरि चाहिँ त्यस्तै खालको चाहिँ इतिहास दोहोऱ्याउने प्रयत्न त भएको होइन यो?
हुन त यो एउटा कुरा वास्तवमा हो, मान्छेले आफ्नो पहिचान र परिचयलाई लिएर आफ्नो अस्तित्व कायम गर्ने हिसाबमा विभिन्न काम कारवाही अगाडि बढाउँछन् नै आफ्नो त्यसलाई नेतृत्ववर्गमा अगाडि आउन चाहन्छन्। तर नेतृत्व गरेर नेतृत्व पंक्तिले चाहिँ त्यसलाई निष्कर्षमा पुर्याउनु पर्छ भने एउटा लक्ष्य लिएर अगाडि बढ्नुपर्छ त्यो व्यक्ति जोकै हुन्छ भन्ने म चाहन्छु। र अहिले जसरी विभिन्न रूपमा विभिन्न नेतृत्ववर्गहरू आएका छन् उठेका छन् र विगतका नेतृत्ववर्गहरू पनि त्यसरी पलायन भइराखेको र अहिले वर्तमानमा पनि जो भइराखेको छ यी कुराहरूमा पलायन गराउने परिस्थितिमा कोही व्यक्तिहरू त्यसरी अगाडि बढेको छन् भने त म भन्न सक्दिनँ। तर अहिले भइरहेको घटनामा हामीले गरेको आन्दोलनमा एउटै सहमतिमा छौँ र जो मैले पनि एक हिसाबले यो शरणार्थी समन्वय समिति संयोजकको हैसियतले पनि जुन गरिरहेको छ अगाडि मलाई सहायता पुगिरहेको छ भने म चाहन्छु।
अब चाहिँ यो मुद्दा चाहिँ कसरी अगाडि बढाउनुहुन्छ? जो चाहिँ दर्ताविहीन छन् शरणार्थी तिनीहरूको यो मुद्दालाई कसरी अगाडि बढाउने योजनामा हुनुहुन्छ?
अब यसलाई हामीले जसरी विगत 2011 जनवरी 10 13 जो अनसन बसे पश्चातका नेपाल मानवाधिकार नेपाल सरकार चन्द्रगढी झापा सिडिओ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूद्वारा जो अनसन तोडिए पश्चातका काम कारवाही जो अगाडि बढेका थियो र जसरी हामीले आश्वासन दिएका थियो कि यो हामीले मन्त्रालयबाट निर्णय भएर आउनुपर्दछ, सचिव र उपसचिवहरूद्वारा र नोक्रा सबबाट निर्णय भएर आउनुपर्छ भन्ने कुराहरूमा थियो र यो कुराहरू यहाँसम्म आएको रहेछ भन्ने कुरा हामीले थाहा पायौँ र यस विषयलाई यहाँबाट हामीले कसरी यसलाई चाहिँ त्यसलाई किनारा लाउन सकिन्छ, कसरी यसको समस्याको समाधान गर्न सकिन्छ यहाँ आएर पनि हामीले भन्नुपर्छ भन्ने हिसाबले हामी आयौँ। आएर बुझ्दाखेरि के भयो त भन्दा हाम्रो समस्याहरू त्यहीँ आएर अड्किएको मात्रै रहेछ, अगाडि बढ्न नसकेको र त्यहीँनिर ओझेल परेको रहेछ र त्यो ओझेल पर्नुको पछाडि धेरै कारणहरू राजनीतिक कारणहरू रहेछन्। यो अहिले आएको टोलीले पनि सामूहिक बुझ्दाखेरि मानवाधिकार संगठन चाहिँ केन्द्रीय कार्यालय यहाँ बरमोल बाट हाम्रा सुदीप पाठकजी जो अध्यक्ष हुनुहुन्छ उहाँको नेतृत्वमा हामी गयौँ र बुझ्दाखेरि हामीले कुनै यसको सजिलो हिसाबले यसलाई हामीले किनारा लाउँछौँ भन्ने हामीलाई लागेन र यसलाई अब जानुपर्दा चाहिँ राजनीतिक मुद्दा हो र राजनीतिक तहले मात्रै यो समस्याको समाधान हुन्छ के हामीले गृह कार्य गर्नुपर्छ त्यसलाई भनेर अहिले हामी गृह कार्यमा जुटेको छौँ र हाम्रो तयारी भइरहेछ र केही समय पछाडि हामी गृहमा गएर र त्यहाँ जाँदा पनि हाम्रो समस्याको समाधान भएन भने हामी माथि प्रधानमन्त्रीसम्म जान सक्छौँ र विभिन्न राजनीतिक दलहरूसम्म गएर पनि यसलाई हाम्रो कुरालाई अन्त्य गर्न हामी कोसिस गर्छौँ।
जस्तै तिहार अघि नै तपाईँहरू काठमाडौँ आएर सरकारवाला निकायमा ज्ञापन पत्र बुझाउनु भएको थियो, त्यसबारेमा चाहिँ के प्रगति भएको रहेछ? यसपछि त्यसको पनि केही फलोअप गर्नुभयो?
त्यसलाई हामीले फलोअप गऱ्यौँ अनि फलोअप गर्दाखेरि के भइरहेछ भन्दा हाम्रो केवल हाम्रो समस्या चाहिँ गृह उपसचिव कोमा आएर बसेको रहेछ र त्यो शरणार्थी शाखामा गएर दर्ता भएको रहेछ, तर दर्ता भए तापनि उहाँहरूले हाम्रो समस्यालाई पार लाउन नसकेको भएको कारणले ती नै थाती भएर बसेको हामीले पायौँ।
अघि पनि तपाईँले भन्नुभयो जस्तो यो राजनीतिक विभिन्न कारणले गर्दाखेरि चाहिँ यो समस्या समाधान हुन नसकेको रहेछ भनेर, त्यो चाहिँ तपाईँहरू के विश्लेषण गर्नुभएको छ? तपाईँहरूको समस्या समाधान हुन नसक्नुको पछाडि के किसिमका कुराहरूले भूमिका खेलेका रहेछन्?
अब यसमा हामीले बुझ्दाखेरि चाहिँ विगतमा घटेको घटनाहरू हामीले बुझ्दाखेरि चाहिँ जसरी गैर भुटानीहरू तेस्रो मुलुक पुनर्वास गराइएको र भित्र आन्तरिक विभिन्न त्यस्ता खालको राजनीतिक कुराहरू जसरी पसे कि मान्छेले आफ्नो केही त्यो राजनीतिक दबाब दिएको हुनाले गर्दा त्यो एउटा समस्या चाहिँ जटिल भएर हुन गयो र यसलाई राजनीतिक मुद्दाद्वारा मात्रै निर्णय गर्न सकिन्छ भन्ने कुरा चाहिँ उहाँहरूले भन्नुभएको कारणले गर्दा यो अति गम्भीर छ।
शरणार्थी शिविर बनाएर राखिसकेको अवस्था, त्यहाँबाट उनीहरूलाई चाहिँ बाहिर जाँदाखेरि सम्बन्धित निकायमा जानकारी गराएर जानुपर्ने जुन प्रावधान थियो त्यो पनि पालना नगरिकन बाहिर गएकाले छुटेका हुन् भनेर भन्नेहरूलाई त तपाईँ के भन्नुहुन्छ?
होइन, त्यसमा हामीलाई त्यस्तो किसिमको कडा नियम कानुनै त्यहाँ लागू भएको छैन र पहिले सुरुवातमा केही गरे र गरेर त्यसलाई केही पालना भयो तर पछि गएर त्यसलाई कार्यान्वयन निरन्तरता त्यसलाई दिन सकिन त्यस किसिमको प्रावधानलाई र त्यो परिधिभित्र रहने कुनै त्यस्तो कडा कानुन नभएको हुनाले गर्दा मान्छेहरू जथाभावी तरिकाले आउने जाने गर्ने भयो र गर्ने गर्दा त्यसलाई अब त्यतिकै मिटेर जाने भयो, अब बिहानै जाने बेलुका आउने गर्ने हुँदाखेरि त्यति हुँदाहुँदै अहिले त मान्छे दिनौँ महिनौँ र वर्षौँ नै बाहिर गएर बसोबास गर्ने र बीचमा सम्पर्क हुँदै गर्ने अवस्था छ। त्यसले गर्दा उनीहरूलाई आफ्नो व्यक्तिगत अब कति परिचय छैन, दर्ता छैन, रासिन पानी छैन, त्यसले आफ्नो परिवार पाल्नु पर्ने कुरा आफू पनि पालिनुपर्ने भएको कारणले गर्दा नजिकको वरिपरि र भारतको केही प्रान्तहरूमा गएर आफ्नो काम गरेर आउने जाने र सम्पर्कमा रहिरहने भएका छन् र उनीहरूलाई म आफ्नो समस्याप्रति गएको हुन् भन्ने म भन्न चाहन्छु।
गएका चार वर्ष यता जुन पुनर्वास कार्यक्रम सुरु भएको छ त्यसपछि चाहिँ बल्ल दर्ताबिन शरणार्थीहरूले चाहिँ आफ्नो दर्ता हुनुपर्छ भन्ने कुरा देखे, यसको पछाडिको रहस्य विभिन्न विकसित देशमा जान पाइन्छ भन्ने किसिमको लोभले चाहिँ बल्ल उनीहरू संगठित भए भन्ने पनि गरिन्छ नि?
त्यो चार वर्षभन्दा पहिले पनि दर्ता गर्नको लागि सबैले पहल गरेको, जो अहिले पीडित पक्षहरू छन् ती पीडित पक्ष पनि त्यहीभित्र पर्छन् र म लगायत हामी धेरै यस्ता मानिसहरू यसमा पर्छौँ। हामीले धेरैचोटि प्रयास गरेको सम्बन्धित निकायमा नेपाल सरकारले युएनएससीलाई हामीले भनेका हौँ, उहाँहरूले हुन्छ पछिल्ला दिनहरूमा तपाईँहरूको त्यसरी गरिन्छ र त्यो अवस्थामा तपाईँहरू सचेत रहनुपर्छ भन्ने भयो र कहिले गर्ने के गर्ने भन्ने कुरै निदो निश्चित नभएको कारणले गर्दा मान्छे विभिन्न ठाउँमा गएर आफ्नो कमाई गर्न थाले गरे आएर
तर त्यतिखेर चाहिँ शरणार्थी हुनुभन्दा शरणार्थी होइन भन्दाखेरि चाहिँ तपाईँहरूलाई आत्मगौरव हुने अथवा चाहिँ शरणार्थीले त्यो किसिमको चाहिँ अनुभूति गर्ने गरेकोले उनीहरू छुटेका हुन् पनि भन्छन् नि त मान्छेहरू?
होइन, त्यो त मलाई पनि लागेको र हामी धेरैलाई लागेकोमै होला र लाग्नु लाग्छ पनि स्वाभाविक हो, किनभने नेपालमै हामी कहीँ काम गर्न गएका छौँ भने त्यहाँ तपाईँ घर कहाँ हो भनेर सोद्धाखेरि तपाईँ कहाँको भन्दाखेरि हामी पूर्वको भन्छौँ, कहिले झापाको भन्छौँ, कहिले मरङको भन्छौँ, कहिले दमको भन्छौँ, कहिले पत्रिका भन्छौँ, कहिले वृत्तावनको भन्छौँ, तर ठोस हामीले त्यसलाई चाहिँ ठेगाना दिँदैनौँ किनभने हामी शरणार्थी हौँ भनेर भन्ने बित्तिकै चाहिँ सम्बन्धित ठाउँहरूमा हामीलाई चाहिँ वास्ता त्यति नगर्ने, त्यसले गर्दा हामीले नेपाली हौँ र हाम्रो परिचय नेपालको हौँ भनेर हामी दिन पाउँदा हामी गौरव लाग्थ्यौँ र हामी नेपालीकै नाममा हामी परिचित हुन्थ्यौँ र त्यो ठाउँको पनि त्यसैले परिचय दिन्थ्यौँ र आफ्नो वास्तविक परिचयबाट हामी वञ्चित भएका थियौँ र अहिले त्यही कारणले पनि हुनसक्छ हामी सबै समस्याहरू वञ्चित भएको हो कि।
अब शरणार्थी दर्ता नभएका भुटानीहरूको बारेमा कसरी समाधानको विकल्प खोज्नुहुन्छ, कसरी उपाय निकाल्नुहुन्छ?
अब यसलाई हाम्रो समस्याको समाधान गर्ने एउटा निकास खोज्ने भनेको सरकार पक्षहरू र सम्बन्धित संस्था सङ्घ संस्था जसले हामीलाई हेरिरहेको छ उनीहरूले नै हाम्रो आवाजहरूलाई सम्बन्धित निकायमा लगेर कहाँ गएर चाहिँ समस्याको समाधान हुन्छ, वास्तविक यिनीहरू विगतमा पनि अनसन बसिरहेको रहेछ र यिनीहरू अनसन तोडियो र त्यही समस्याको लागि उनीहरू लडिरहेका थिए र अहिले पनि त्यसको लागि लडिरहेको छन् र वास्तविक यो समस्या हो र जटिल हो भनेर उनीहरूले बुझेदेखि उनीहरूले सम्बन्धित निकायलाई ध्यान आकर्षण गरेर यसो समस्याको निकास उनीहरूले गरिदिन्छन् भन्ने हामीले सोचेका छौँ।
भुटानी हुन् तर देश छैन, शरणार्थी हुन् तर शरणार्थीको पहिचान छैन, तर समान समस्यामा रहेका भुटानीहरू एक भएर अघि बढ्न किन सक्दैनन्? यो गम्भीर प्रश्न हो। दर्ताविहीन शरणार्थीको छुट्टा छुट्टै रूपमा शुरू आन्दोलनले मात्रै होइन, इतिहास हेर्ने हो भने शरणार्थी आबद्ध दर्जनौ संगठनहरू समस्या समाधानमा एक हुन नसकेको छर्लङ्गै छ। यस्तो अवस्थामा के शरणार्थीलाई हामीले आफ्ना समस्या समाधानमा शरणार्थी एक हुन नसक्नुको कारण के हो भनेर सोधेका छौं।
काठमाडौँ बसेर यहाँनिर खोज्छन्, अब हामी एउटै एकैजुट हुन सक्यौँ भनेर दिदीहरूले भनिराख्नु भएको थियो। अब त्यो चाहिँ एक भइदै गए त धेरै राम्रो हुन्थ्यो नि। अब
सबैभन्दा ठुलो चाहिँ हाम्रो यो लिडरहरूले नि सबै यो आफै आफै म जान्ने भने त्यही स्टेपमा जाने मात्रै हुन् नेता, कोही एक भएन। यी हामी जस्तो पीडित हामी सही बकाइदा भुटानका मान्छे हौ, यहाँ चाहिँ नेता चाहिँ एक भएर चाहिँ एकजुट भएर चाहिँ काम गर्नु थियो भने यो केही पार लाग्ने थियो, तर गर्दै गर्दैन नेताले।
सबैजना एक भएर चाहिँ एकै मतो गरेर एउटै सल्लाहमा लागेर चाहिँ आफ्नो देश फिर्किन पाए हुन्थ्यो जस्तो लाग्छ मलाई छ। कोही नेताहरू कोही बाठा टाठा विदेशतिर, लाटा सिधा लास्टा यही नेपालमा बसेको छ।
के भन्नु र अब यसमा पीडितहरू अब यहीँ अब कतिजना बसिरहेछ, कतिजना घरमा बसिरहेछन्, आउँदैनन्, यहाँ देखाइ पर्दैन। तर अब उनीहरूको के छ, आफ्नो आइडियोलोजी नमिलेर हो कि
हाम्रो चाहिँ यसको यो अहिले जुन गर्दै गरेको राहत पीडित चाहिँ एकबद्धता जनाकै हो, माथि जानेको पनि त्यही हो सिद्धान्त, चाहिँ त्यही हो लक्ष्य एउटै हो, यहाँ तल गर्नेको पनि त्यही एउटै नै हो। नेताहरूको चाहिँ के कसो छ त्यसमा थाहा छैन। एक भएका भए आज 20 वर्ष 21 वर्षसम्ममा भुटानी आन्दोलन केही न केही सफलता चाहिँ हात पार्न सफल हुने थियो, तर त्यो नभएकै हो। तर अहिले चाहिँ जुन यो भङ्गरिष्ठाको हिसाबले कुरा गर्ने हो भने चाहिँ यसलाई अनेकता भन्न सकिँदैन, एकता नै हो।
सबैले आफ्नै आफ्नो विचारले मात्रै काम गरेकोले गर्दाखेरि हाम्रो आन्दोलन चाहिँ यसरी सबै हरायो, सर्वस्ट भयो, मान्छेको विचार अनुसारकै सर्वस्ट भयो।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापार काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा आज हामीले शरणार्थी शिविरमै बसेर पनि शरणार्थीको दर्जा नपाएका भुटानीहरूको फरक फरक समूह फरक फरक रूपमा आन्दोलनमा उत्रिएको सन्दर्भमा चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम एचटिट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट एकसाथ प्रसारण भइरहेको छ।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भुटानी शरणार्थी मुद्दाका बारेमा तपाईँलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ। अथवा तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
आउँदो बुधबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भुटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ, पर्खिबस्नुहोला।
अवस्त शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजभाग, शारदादेव कोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।